أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لأهله والصلاة على أهلها. ناظرین گرامی، ہم مشہور شیعہ تفاسیر کا تعارف کروا رہے تھے، تو اس سلسلے میں ہم نے تقریباً 7 تفسیروں کا تعارف کروا دیا ہے، اور آج ہم بھی ایک بہترین تفسیر کا تعارف کروانا چاہتے ہیں، جس تفسیر کا نام ہے روض الجنان و روح الجنان. یہ اس کے جو مؤلف ہیں، اس تفسیر کے جو رائٹر ہیں، ان کا نام ہے حسین بن علی بن احمد خزائی رازی نیشاپوری. یہ ان کا نام ہے، لیکن معروف جو ہیں وہ ابو الفتوح رازی کے نام سے مشہور ہیں، ابو الفتوح رازی. اور یہ ایک فخر الدین رازی ہیں جو اہل سنت ہیں، لیکن یہ ابو الفتوح رازی جو ہیں یہ شیعہ ہیں. اور ان کی وفات جو ہے اس کے بارے میں جو دقیقاً معلوم تو نہیں ہو پایا، لیکن جو تاریخ دانوں نے لکھا ہے، مورخین نے، وہ تقریباً 556 سے 560 کے درمیان ان کی وفات ہوئی ہے. اب دقیقاً یہ معلوم نہیں ہے کہ وہ کون سا سال ہے، تو ان 4 سالوں کے درمیان ہی ان کی ڈیتھ ہوئی ہے. اس کتاب کی جو زبان ہے، یعنی کس زبان اور کس لینگویج میں لکھی گئی ہے، پہلے جتنی بھی تقریباً ہم نے تعارف کرایا، جتنی بھی تفاسیر کا، ان کی زبان عربی تھی، لیکن اس تفسیر کی جو زبان ہے وہ فارسی ہے. یہ کتاب فارسی میں لکھی گئی ہے، یہ تفسیر فارسی میں لکھی گئی ہے. اس کی بھی جو روش ہے وہ اجتہادی روش ہے، یعنی قرآن سے بھی استفادہ کیا گیا ہے، عقل سے بھی استفادہ کیا گیا ہے، روایت سے بھی استفادہ کیا گیا ہے، اور اسی طریقے سے اقوال صحابہ اور تابعین سے بھی استفادہ کیا گیا ہے. تو یہ ایک اجتہادی روش ہے اس تفسیر کے اندر. اسی طریقے سے یہ بھی کلامی، عرفانی اور ادبی تفسیر ہے. اس کی تقریباً 20 جلدیں جو ہیں وہ شائع ہوئی ہیں، 20 جلدوں میں یہ کتاب جو ہے وہ چاپ ہو چکی ہے. اور اس کی جو ہدف اور جس کی وجہ سے یہ کتاب لکھی گئی ہے، اس کی وجہ یہ ہے کہ خود رائٹر نے، مؤلف نے بیان کیا ہے کہ یہ تفسیر، چونکہ جتنی بھی پہلے تفاسیر لکھی گئی ہیں وہ عربی میں لکھی گئی ہیں، تو یہ میں نے اس لیے یہ تفسیر لکھی ہے تاکہ جو فارسی جاننے والے لوگ ہیں وہ بھی استفادہ کریں. تو یہ فارسی زبان جو لوگ جانتے ہیں ان کے لیے یہ کتاب انہوں نے لکھی ہے، تاکہ فارسی جاننے والے، چونکہ اس دور میں زیادہ فارسی میں تفاسیر نہیں تھی، زیادہ تر عربی میں تھی، تو انہوں نے یہ فارسی میں اسی لیے لکھی ہے کہ جو لوگ فارسی جانتے ہیں وہ بھی قرآن کو سمجھ پائیں اور قرآن کی تفسیر کو سمجھ سکیں. مطالب کے اعتبار سے اگر دیکھا جائے کہ اس کے اندر جتنے بھی مطالب ہیں، جتنی بھی یہ تفسیر لکھی گئی ہے، یہ دو تفسیروں سے استفادہ کیا گیا ہے. ایک وہی تفسیر تبیان جو شیخ طوسی علیہ الرحمہ کی ہے، اور دوسری تفسیر مجمع البیان جو علامہ طبرسی کی ہے. ان دو تفسیروں سے اس روض الجنان میں زیادہ استفادہ کیا گیا ہے، ان دو تفسیروں سے زیادہ استفادہ کیا گیا ہے. ہاں، لیکن اس میں اور مجمع البیان میں فرق ہے، لیکن تبیان میں اور اس تفسیر میں زیادہ فرق نہیں ہے. وہ کس لحاظ سے؟ دیکھیں، ہم نے بیان کیا تھا کہ مجمع البیان جو ہے اس نے تبیان سے استفادہ کیا ہے، لیکن تفسیر تبیان کے اندر جتنے مطالب تھے وہ نامنظم تھے، منظم نہیں تھے، پراکندہ تھے. لیکن مجمع البیان میں علامہ طبرسی نے ان مطالب کو منظم بھی کیا اور اضافی مطالب کا ذکر بھی فرمایا. لیکن یہ جو تفسیر ہے روض الجنان، انہوں نے استفادہ تو دونوں تفاسیر سے کیا ہے، لیکن یہ تفسیر تبیان کی طرح نامنظم ہے. نامنظم یعنی اسی طریقے سے آیت کو لکھا ہے، لیکن اس کے بعد جتنے بھی مطالب ذکر کیے ہیں ان کی ہیڈنگ نہیں دی، اور اس سے مربوط مثلا مطالب کو ذکر کیا اور نہیں، پراکندہ جو ہے ان مطالب کو ذکر کیا ہے. تو اور دوسری بات یہ ہے کہ یہ جو مؤلف ہیں، یعنی ابو الفتوح رازی صاحب، یہ زمخشری کے ہم عصر ہیں. جناب زمخشری جو کہ الکشاف تفسیر کے مؤلف ہیں، زمخشری جو ہے وہ اہل سنت ہیں، اور ان کی ایک بہترین تفسیر، ادبی تفسیر جو ہے وہ الکشاف ہے، اور بہت ہی زبردست تفسیر ہے. تو ये जो है जनाब ज़मख़शरी के हम असर हैं, तो बहुत ज़्यादा एहतमाल ये है कि इन्होंने कुछ मतालिब जो हैं वो जनाब ज़मख़शरी से भी लिए हैं और उससे भी इस्तेफादा किया है। तो बहरहाल ये कोई यानी ऐसा कोई एतराज़ या इश्काल नहीं है, बल्कि अच्छी बात है, जहाँ से भी अच्छी चीज़ मिले उसे लेना चाहिए और उससे इस्तेफादा करना चाहिए। मबाहस के एतबार से अगर देखा जाए तो इसके अंदर जितनी भी बहसें हैं वो या अदब से ताल्लुक़ रखती हैं, या इल्मे कलाम से ताल्लुक़ रखती हैं, या इल्मे इरफान से ताल्लुक़ रखती हैं, या तारीख़ से ताल्लुक़ रखती हैं, या फ़िक़ से या अख़लाक से। तो बहरहाल इसके अंदर फ़िकी, अख़लाकी, तारीख़ी, इरफानी, कलामी और अदबी मतालब जो हैं वो बयान किए गए हैं। अगर देखा जाए कि इनका तरीक़ाकार क्या रहा है, किस तरीके से ये आयत की तफसीर किया करते थे, तो इनका तरीका ये था कि पहले आयत को लिखते थे, फिर उसके बाद तर्जमा होता था, तर्जमे के बाद जो है उसकी आयत की किरात को ज़िक्र करना, चूँकि उस दौर में ज़्यादा इख्तलाफ होता था कि इसकी बिलाखर किरात किस तरीके से की गई है, तो उन अगर कोई इख्तलाफ होता था किरात के मुतल्लिक तो उसको ज़िक्र किया जाता था। आयात अगर सूरा के मुतल्लिक बात हो रही है तो उस सूरा की आयात के मुतल्लिक गुफ्तगू करना कि इनकी कुल तादाद कितनी है। मक्की और मदनी अगर वो सूरा के मुतल्लिक बात कर रहे हैं तो ये बयान करना कि ये सूरा मक्की है या मदनी है। इसी तरीके से लुगात, जितने भी कलेमात इस्तेमाल हुए हैं क़ुरान में, मसलन एक आयत को लिया है तो उस आयत के अंदर जितने कलेमात हैं, जो मुहिम कलेमात थे, उनकी लुगत को, उनके मानी को बयान करना लुगवी एतबार से। अदबी बहस करना, यानी नहवी और सरफी बहस की है आयात के मुतल्लिक। इसी तरीके से दूसरी आयात से और रवायात से इस्तेफादा करना, और सहाबा और ताबईन के अकवाल से इस्तेफादा किया है इस तफसीर में। तो लेकिन ये जितनी भी चीज़ें बयान करते थे उनको मुनज़्ज़म नहीं करते थे। ऐसा नहीं था कि मसलन उन्होंने अगर किरात के मतलब को ज़िक्र किया तो पहले हेडिंग दी हो किरात की और फिर जो है किरात के मतलब को ज़िक्र किया हो, या मसलन अगर नहव सर्फ़ की बात कर रहे हैं तो पहले अदबी बहस की अल एराब या अदब के उनवान से हेडिंग दी और फिर जो है उसके मतलब बहस की हो, नहीं, ऐसे पराकंदा जो है वो मतालब को ज़िक्र किया था। तो लेकिन जैसा कि हमने पहले बयान किया है कि इन्होंने ज़्यादातर मतालब जो तफसीर तिबयान और मजमल बयान से लिए हैं, लेकिन इन्होंने कुछ मतालब का इजाफा भी किया, यानी ऐसा नहीं है कि मिन्नो आन उन्हीं मतालब को इस तफसीर के अंदर नकल किया, बल्कि नहीं, कुछ इजाफी मतालब भी इस तफसीर के अंदर मौजूद हैं। वा आखिर दावाना अनिल हम्दुलिल्लाह रब्बिल आलमीन।